यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पूर्वाधार विकाससँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न प्रदेश सरकारहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। राष्ट्रपति प्रधानमन्त्री सहित शीर्ष नेताहरूसँग भारतीय विदेश सचिव विक्रम मिश्रीको शिष्टाचार भेट। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका लागि 14 बुँदे प्राथमिकता सार्वजनिक। मनसून जन्य विपदबाट कम क्षति हुनु नै पूर्व तयारीको नतिजा भएको गृहमन्त्री रमेश लेखकको भनाई। र प्यालेस्टिनीहरू बस्ने एक विद्यालयमा इजरायलले गरेको रकेट आक्रमणमा परि 100 भन्दा बढ़ीको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकाससँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न प्रदेश सरकारहरूलाई आग्रह गर्नुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित मन्त्रीहरूसँग हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिनुभयो। उहाँले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ तरकारी निर्यात आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ खाना खुवाउने प्रबन्ध गर्न सुझाव दिनुभयो। अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै वहाँले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कसले बनाउँछ भन्ने प्रश्न गर्नुभयो। प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरू सञ्चालन भएकाले आफूहरूले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति, सहकार्य र जनताका लागि परिणाम दिने विषयलाई ध्यान दिन पनि आग्रह गर्नुभयो। मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रूपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाल भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिश्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ़ हुने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा भारतीय विदेश सचिव मिश्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। हिजै मिश्रीसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको मन्त्रणा दिनुभएको छ। शिष्टाचार भेटका लागि नेपाल आउनका लागि भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री मार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका अवसरमा द्विपक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबूत बनाउने बारेमा छलफल भएको छ। विदेश सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि हिजो काठमाडौँ आइपुग्नु भएको हो। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भारतीय विदेश सचिव मिश्रीले भेटवार्ता गर्नुभएको छ। सभापति देउवाको निवास बुढा नीलकण्ठमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ। भेटमा नेपाल भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढ़ाउने तथा थप सुदृढ़ीकरण गर्ने विषयमा छलफल भएको थियो। हिजै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि मिश्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। अध्यक्ष दाहाल निवास खुमलटारमा भएको भेटमा दुई देशको आपसी हितका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेसविज्ञ मनोहरी तिमल सिन्हाले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि 14 बुँदे प्राथमिकता सार्वजनिक गर्नुभएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले परिवर्तन गर्ने चाहनाले मिहिन ढंगले छलफल गरेर कार्यक्रम सार्वजनिक गरिएको र स्रोतको सुनिश्चितता समेत गरेर कार्यान्वयन गर्ने उद्देश्य राखिएको बताउनुभयो। मन्त्री पौडेलले सार्वजनिक गर्नुभएको कार्यक्रममा अस्पतालको सेवा स्वास्थ्य बीमा प्रभावकारी बनाउनेदेखि तीन तहको दोहोरोपन हटाउने र नागरिकको स्वास्थ्य सुधारसम्मका विषय समेटिएको छ। मन्त्री पौडेलले संघीय अस्पतालहरूमा बेडभन्दा पनि सेवाका आधारमा वर्गीकरण गरी एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गर्ने योजना रहेको बताउनुभयो। उहाँले संघीय अस्पतालमा दुवै शिफ्टमा थालिएको सेवालाई अझ वृद्धि गर्न इन्सेन्टिभको व्यवस्था गरिने उल्लेख गर्नुभयो। मन्त्री पौडेलले राजधानी काठमाण्डुमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापनाका लागि पहल गर्ने र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई 500 शैयामा विस्तार गर्ने भन्दै हरेक प्रदेशमा मुटु रोग उपचारको सेवा विस्तार गर्ने योजना रहेको बताउनुभयो। उहाँले शुल्क तिर्न नसक्ने गरीब तथा असहायलाई शहीद गंगालालमा प्राथमिक एनजियोप्लास्टी र मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर मार्फत निशुल्क सेवा दिने र सातवटै प्रदेशमा अंग प्रत्यारोपण सेवा समेत विस्तारमा प्रतिबद्धता जनाउनुभयो। मन्त्री पौडेलले औषधिको मूल्य लामो समयदेखि समायोजन नभएको भन्दै बढ़ी मूल्य लिएका औषधिको मूल्य घटाउन आवश्यक कदम चाल्ने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले मनसूनजन्य विपदबाट तुलनात्मक रूपमा क्षति कम हुनु पूर्व तयारीको नतिजा भएको बताउनु भएको छ। राष्ट्रसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजोको बैठकमा बाढ़ी पहिरो लगायतका मनसूनजन्य घटना एवं विपद व्यवस्थापन सम्बन्धमा भएका काम कार्यवाही तथा भावी कार्ययोजनाका विषयमा भएको छलफलमा गृहमन्त्री लेखकले आगामी डेढ़ महिना अझै मनसून बाँकी रहेकाले सोही अनुसार गृह मन्त्रालयले गृह कार्य गरी पूर्व तयारी गरिरहेको बताउनुभयो। गृहमन्त्री लेखकले चीन सरकारको सहयोगमा करिब 5 करोड़ रूपियाँ बराबरको उद्धार तथा राहत सामग्री प्राप्त गरी देशको विभिन्न गोदाम घरमा भण्डारण गरिएको जानकारी दिनुभयो। गृहमन्त्री लेखक ले थप 17 करोड़ रूपियाँ बराबरको उद्धार तथा राहत सामग्री प्राप्तिको प्रक्रियामा रहेको बताउनुभयो। बैठकमा गृहमन्त्री लेखकले सिमताल दुर्घटना सिमलताल बस दुर्घटनाको अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयनको कार्ययोजनाका सम्बन्धमा प्रतिवेदन पेश भइसकेको र प्राप्त भएका सुझाव अनुसार मन्त्रालयले काम कार्यवाही थाल्ने बताउनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधन प्रस्तुत गर्नुभएको छ। समितिको हिजो बसेको बैठकमा ऐनमाथि संशोधनकर्ता सांसदहरू अर्जुन नरसिंह केसी रंजु कुमारी झा रोशन कार्की प्रेम सुवाल सोविता गौतम लगायतले भ्रष्टाचारको कसुरमा दोषीलाई दिइने कैद सजाय र जरिवाना बढ़ाउन संशोधन प्रस्ताव गर्नुभयो। बैठकमा सांसदहरूले एकपटक भ्रष्टाचार ठहरिएको व्यक्ति सधैँको भ्रष्टाचारी हुने गरी कानूनी व्यवस्था गर्नुपर्ने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने भ्रष्टाचारमा 1 करोड़ भन्दा माथिको जरिवाना तोकिनुपर्ने लगायत संशोधन पेश गर्नुभयो। बैठकमा गृहमन्त्री रमेश लेखकले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न समितिमा छलफल भइरहेको ऐन महत्वपूर्ण हुने बताउनुभयो। सांसदहरूले प्रेस काउन्सिल नेपालका अध्यक्ष र सदस्यका लागि पनि आचार संहिताको आवश्यकता उल्याउनु भएको छ। राष्ट्रिय सभा विधान व्यवस्थापन समितिको हिजोको बैठकमा मीडिया काउन्सिल विधेयक 2080 दफावार छलफलमा सांसदहरूले काउन्सिलले पत्रकार र आम संचार माध्यमका लागि आचार संहिता बनाए जस्तै विधेयकमै अध्यक्ष र संचालक समिति सदस्यका लागि पनि आचार संहिताको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। विधेयकमाथि संशोधन प्रस्तुत गर्दै बेदुराम भूषालले काउन्सिलको सो नियमनका लागि पनि आचार संहिता बनाउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले तारागाउँ विकास समितिसँग रहेको चल अचल सम्पत्ति सञ्चालन तथा प्रयोगको स्पष्ट योजना समिति समक्ष यथाशीघ्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल बीच भएको सम्झौतालाई समयानुकूल संशोधन मार्फत देशको हितमा हुने गरी कार्ययोजना बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो। नेपाली राजनीतिका निष्ठावान नेता पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको 86 जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 10 वर्ष लामो माओवादी सशस्त्र द्वन्द्वपछिको संक्रमणकाल अन्त्य गरी नेपालको संविधान 2072 जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्वर्गीय कोइराला नेपाली राजनीतिमा त्यागी नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँको 2072 साल माघ 26 गते निधन भएको थियो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले हिजो पनि 11 विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्नु भएको छ। बैठकमा केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढ़ाउने रहेको बताउनुभयो। उहाँले दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधन लगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावना अनुसार कार्यान्वयनमा लैजान सक्दा आम जनताको भरोसा र विश्वास जित्न सकिने बताउनुभयो। नेता कोइरालाले व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरू छनौटले सुशासनलाई जिस्काइरहेको टिप्पणी गर्नुभयो। यस्तै बैठकमा केन्द्रीय सदस्यहरू अर्जुन नरसिंह केसी, डाक्टर नारायण खड्का, आनन्द प्रसाद ढुंगाना लगायत 30 जनाले आफ्नो धारणा राख्नु भएको थियो। केन्द्रीय कार्य समितिको बैठक आज बिहान 11 बजे पुनः बस्नेछ। नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा सदस्यहरूले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पार्टी मुख्यालय पेरिस डाँडामा हिजो बसेको स्थायी समिति बैठकमा धारणा राख्ने सदस्यहरूले जनताका समस्या र मुद्दामा केन्द्रित भएर जनपरिचालनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो। यस्तै बैठकमा उहाँहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले थालेका सुशासन र समृद्धिका अभियानबाट वर्तमान सरकारलाई पछि हट्न नदिन खबरदारी गर्नुपर्ने धारणा राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। हिजोको बैठकमा 14 सदस्यले धारणा राख्नु भएको थियो। नेकपा माओवादी स्थायी समिति बैठक आज पुनः बस्नेछ। नेकपा एकीकृत समाजवादीको पदाधिकारी छनौट केन्द्रीय कमिटिको पूर्ण बैठकले गर्ने भएको छ। पार्टीमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटिको पूर्ण बैठकले पदाधिकारी चयन गर्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो। पार्टीको केन्द्रीय कमिटिको पूर्ण बैठक भदौ 2 साता काठमाण्डुमा बस्ने भएको केन्द्रीय सदस्य पाण्डेले बताउनुभयो। जनता समाजवादी पार्टी जसपा नेपालले संविधान पुनरावलोकन आयोग गठन गरेर संविधान संशोधन गर्नुपर्ने मत अघि सारेको छ। पार्टीको हिजोदेखि शुरू केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको 61 बुधी समसामयिक राजनीतिक प्रतिवेदनमा संविधान पुनरावलोकन आयोग गठनको विषय समावेश गरिएको छ। अध्यक्ष यादवले आयोग गठन गरी राय सुझाव र सिफारिशका आधारमा मात्रै संविधान संशोधन गर्नुपर्ने राजनीतिक प्रस्ताव पार्टीको बैठकमा पेश गर्नुभएको हो। उहाँले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गरी परिमार्जन गर्नका लागि संविधान विज्ञहरू सम्मिलित संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव गर्नुभएको छ। अध्यक्ष यादवले राष्ट्रिय जनगणना 2078 प्रतिवेदन र तथ्याङ्क बमोजिम जनसंख्याका आधारमा प्रतिनिधित्व गर्न पाउने हक लोकतान्त्रिक प्रणालीको मूल सिद्धान्त र भावना अनुसार संसदीय प्रादेशिक निर्वाचन क्षेत्रको पुनः निर्धारण गरिनुपर्ने माग गर्नु भएको छ। ललितपुरको साना गाउँमा हिजोदेखि शुरू भएको बैठक यही साउन 30 गतेसम्म चल्नेछ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले देशमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि अघि बढ़नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले हिजो काठमाण्डुमा आयोजना गरेको 25 रजत वर्ष समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ठूलो उपलब्धि भएको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले अबको एक वर्षभित्र सबै सरकारी मीडियामा नयाँ नीति ल्याइने पनि बताउनुभयो। मन्त्री गुरूङले अबको 3-4 वर्षभित्र पूर्ण रूपमा लागू हुने गरी डिजिटल नेपालको काम अघि बढ़ेको बताउनुभयो। हिजै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताउनु भएको छ। राजधानीको मच्छेगाउँमा आयोजित एक कार्यक्रममा मन्त्री गुरूङले युवाको सिप विकास गर्ने गरी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो। प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिकाको श्री वृद्धिमा कानून व्यवसाय परिषदको अहम र महत्वपूर्ण भूमिका भएको बताउनु भएको छ। नेपाल कानून व्यवसाय परिषदको 31 वार्षिक उत्सवको अवसरमा हिजो उहाँले परिषदले कानूनी शिक्षामा सुधार, क्षमता अभिवृद्धि र व्यावसायिक विकास, आचरण र अनुशासनको अनुगमन लगायत न्याय क्षेत्रको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने धारणा व्यक्त गर्नुभयो। गोर्खामा हालसम्म 73 जनामा डेंगू संक्रमण देखिएको छ। डेंगूको संक्रमण देखिएपछि डेंगू रोग सार्ने लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियानलाई स्थानीय स्तरसम्म पुर्याउने प्रकोप जन्ने अवस्थामा बहुपक्षीय निकायहरूबीच समन्वय प्रक्रिया अघि बढ़ाउने बैठकले निर्णय गरेको छ। बाढ़ी पहिरोका कारण बागलुङको बडीगाडमा 50 परिवार विस्थापित भएका छन्। बडीगाड गाउँपालिका 9 नयाँ बस्ती र वडा नम्बर 10 आरूपाता, पातले, खोर, सल्लेनधारा लगायत बस्तीका 50 परिवार विस्थापित भएका हुन्। सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने 3 घाइते भएका छन्। सल्लेरी च्यालसा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक 43 वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। कालीकोटको गगने खोला र यास मोडमा पहिरो जाँदा कर्णाली राजमार्गमा यातायात सञ्चालन अवरूद्ध भएको छ। अविरल वर्षाका कारण सुर्खेत जुम्ला सड़क अन्तर्गत पर्ने उक्त स्थानमा हिजो साँझ 6 पहिरो खस्दा सवारी सञ्चालन अवरूद्ध भएको सड़क डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख चेतन कुमार मण्डलले जानकारी दिनुभयो। कञ्चनपुरमा धान खेतीमा रोग किराको प्रकोप बढ़दै गएको छ। रोपेको 1 पुग्नै लाग्दा धानमा खैरा रोगसँगै गबारो र पात बेरुवा देखिएपछि किसान चिन्तित बनेका छन्। खाद्य तत्वको कमी, रोग र किराका कारण धानको उब्जनी घट्ने हो कि भन्ने चिन्ताले किसानलाई पिरोलेको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
मनसून भित्रिन ढिलाइ हुँदा यसपटक कञ्चनपुरमा केही ढिलाइ गरी रोपाई भयो। तर रोपेको केही दिनमै भएको भारी वर्षाले केही क्षेत्रको धान त पुरै सखाप भयो। बाढ़ी र तुफानको सामना गरेर पनि हुर्किएको धान बालीमा अब खाद्य तत्वको कमी, खैरा रोगसँगै गबारो र पात बेरुवा किराको प्रकोप बढ्दै गएको छ। कञ्चनपुरको बेलौरीका किसान सन्तोष चौधरी र बेलडाणीका किसान बन्दी डगौरा
धान रोप्ने बित्तिकै ठूलो विपत्ति आयो। एकदम ठूलो बाढी आएर धानहरूमा रोग लागेको छ। कसैमा खैरा लागेको छ, कसैको चाहिँ पात बेरुवा गबारो सुरुदेखि लाग्यो। यसमा पनि सरकारी निकायबाट किसानहरूलाई उत्पादन बढाउनको लागि सहयोग गर्नु पर्यो।
किराले खाइदिएपछि त यति मेहनत गरी हात खुट्टा कुवाएर हामीले खेती गर्छौँ, बाल बच्चा पालौला भनेर दुःख लाग्छ।
पात बेरुवाको संक्रमण देखिएमा बेरिएका पातमा भएको हरियो पदार्थ किराले खाई सुरुमा पात सेतो देखिने र अन्त्यमा जालेदार हुँदै नष्ट हुन्छ। कञ्चनपुरको बेलौरीका अर्का किसान खड्क चौधरी
पात बेरिसकेपछि किराले यसलाई चुसेर सेतो बनाइदिएको हुन्छ। बेरियो खाँदै जान्छ, यो पात चाहिँ सुकेको देखियो। यदि पात बेरिया छ त्यसभित्र किरा निश्चित छ र किरा त्यसमा अन्डा पार्ने भयो, त्यसले आफ्नो जीवन चक्र पूरा गरेर रोगमा पनि सर्दै जाने भयो।
खैरा रोग पनि धानको पातमै फैलिन्छ। यो रोग लागेमा पातमा देखिएको खैरो रङको सिरका पातभरि फैलिन्छ। जिङ्कको मात्रा कमी भएपछि खैरा रोग लाग्ने कृषि प्राविधिक बताउँछन्। अहिले खैरा रोग र गबारो किराको प्रकोप बढी छ। गबारोले गोबो खाएर नोक्सान गर्दछ। गबारो शत्रु जीव किरा भएकोले त्यसको व्यवस्थापनका लागि के गर्ने त? प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कञ्चनपुरका वरिष्ठ कृषि अधिकृत सञ्जु उपाध्याय रेमाल:
धान काट्दा सकेसम्म जमिनको सतह नै छुने गरेर काट्नुपर्छ। धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो चाहिँ 2-3 सेन्टिमिटर छुटाएर फालिदिन सकिन्छ, जहाँ चाहिँ किराका अण्डाहरू रहेका हुन्छन्। माकुरा, लामासिङ्गे, फट्याङ्ग्रा जस्ता मित्रजीव किराहरूको चाहिँ हामीले संरक्षण गर्नुपर्छ, जसले चाहिँ ती किराहरूलाई चाहिँ खाइदिन्छ। धेरै प्रकोप भइसक्दाखेरिमा चाहिँ हामीले रासायनिक विषादीहरू, कार्टाप, हाइड्रोक्लोराइड, फिप्रोनिल जस्ता विषादीहरू चाहिँ प्रयोग गर्न सकिन्छ।
समय समयमा माटो परीक्षण, प्रतिरोधी जातका धानको खेती, खेतको सरसफाई, सन्तुलित मल र प्रभावकारी कीटनाशकको प्रयोगबाट रोग किरा नियन्त्रण गर्न सकिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्ध शुरू भएदेखि हालसम्म दक्षिणी गाजा क्षेत्रबाट 75,000 भन्दा बढ़ी मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। इजरायली सेनाले खान युनिस क्षेत्रमा विस्थापितहरूलाई नयाँ आदेश जारी गरे पनि गाजा क्षेत्रका कुनै पनि स्थान सुरक्षित नरहेको प्यालेस्टिनले जनाएको छ। यसैबीच विस्थापित प्यालेस्टिनहरू बस्ने एक विद्यालयमा इजरायलले गरेको रकेट आक्रमणमा मृत्यु हुनेको संख्या 100 नागेको छ। विद्यालयमा करिब 250 महिला र बालबालिका रहेकामा 100 भन्दा बढ़ीको मृत्यु भएको समाचारमा जनाइएको छ। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले विद्यालयमा इजरायलले गरेको आक्रमणमा सर्वसाधारणको ज्यान गएकोमा निन्दा गर्नुभएको छ। अब आर्थिक समाचार।
नेपाली शेयर बजारमा आइतबार हालसम्मकै उच्च रकम बराबरको कारोबार भई नयाँ रेकर्ड निर्माण भएको छ। आइतबार निफ्टी परिसूचक 94.53 अंकले बढ़ेर 2860.91 को बिन्दुमा कायम भएको छ। यो 3.41% वृद्धि हो। यस दिन 330 कम्पनीहरूका 6,03,21,323 किता शेयरहरू 25,77,94,53,000 रूपियाँमा किनबेच भएका छन्। आइतबारको कारोबारमा सबै समूहका उपसूचकहरू हरियै भएका छन्। आइतबार 10 कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कुठेली बुखारी स्मल हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा भने आइतबार नकारात्मक सर्किट लागेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथनमा 79 स्थान हासिल गरेकी छिन्। आइतबार सम्पन्न प्रतिस्पर्धामा सन्तोषीले 2:55.06 समय निकालिन्। महिला म्याराथनमा 92 धाविकाले प्रतिस्पर्धा गरेका थिए, जसमध्ये 11 जनाले दौड़ पूरा गर्न सकेनन्। यो प्रतिस्पर्धामा डच धाविका सिफोन हसनले ओलम्पिक कीर्तिमान सहित स्वर्ण पदक जितिन्। उनले निर्धारित दूरी 2:22.55 पूरा गरिन्। यसै गरी इथियोपियाकी असिफा टिस्कले 2:22.58 साथ रजत तथा केन्याकी ओबेरी हेलेनले 2:23.13 समय निकाल्दै काँस्य पदक हात पारिन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:33 भयो भने सूर्यास्त भरे साँझ 6:44 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पूर्वाधार विकाससँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न प्रदेश सरकारहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। राष्ट्रपति, प्रधानमन्त्री सहित शीर्ष दलका नेताहरूसँग भारतीय विदेश सचिव विक्रम मिश्रीको शिष्टाचार भेट। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका लागि 14 बुँदे प्राथमिकता सार्वजनिक। मनसून जन्य विपदबाट कम क्षति हुनु नै पूर्व तयारीको नतिजा भएको गृहमन्त्री रमेश लेखकको भनाई। र प्यालेस्टिनीहरू बस्ने एक विद्यालयमा इजरायलले गरेको रकेट आक्रमणमा परि 100 भन्दा बढ़ीको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।